आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जाने हो महा बग्ने देशमा प्रति ज्ञाको देशमा जाने हो हाम्रो स्वर्ग देशमा बग्ने देशमा जाने हो महा देशमा प्रति क्याको देशमा जाने हो हाम्रो स्वर्ग देशमा
la 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 la
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी अनि हार्दिक स्वागत छ यो कार्यक्रममा। आशा गर्दछु तपाईँ सबै आनन्द कुशलै हुनुहुन्छ होला। म पनि आनन्द कुशलै छु। हजुर, आज हामी बाइबल अध्ययन व्यवस्था 17 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। 17 अध्यायमा हामी मुख्य कुरा देख्छौ, मूर्ति पूजाको लागि मृत्युदण्ड र अधिकारीको आज्ञाको उल्लंघन र राजाहरूको सम्बन्धमा व्यवस्थाहरू। अध्याय 17 र 18मा हामी त्यो खण्डमा आउँछौ जुनले ती नियम कानूनहरूसँग व्यवहार गर्दछ, जुनले राजालाई पुजारी र अगमवक्ताहरूलाई नियन्त्रण गर्ने थियो। पुजारीहरूलाई, राजाहरूलाई र अगमवक्ताहरूलाई अनुशासित वा नियन्त्रण गर्ने थियो। यिनै इसरायल राष्ट्रमा तीन मुख्य कार्यभार वा सेवाहरू थिए। पुजारी वर्गको शासन वा धर्मतन्त्रमा परमेश्वरले यी मानिसहरूको लागि स्थापना गर्नुभयो। परमेश्वरले हरेक कार्यभार वा सेवाहरूको लागि यी नियमहरू दिनुभयो। त 17 अध्यायमा सबभन्दा पहिले हामी देख्छौ, भेटी वा बलि बिना दाग वा बिना खोटको हुनुपर्दथ्यो। 17 अध्यायको एक पदमा लेखिएको छ, तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति कुनै खोट अथवा दाग लागेको गोरु अथवा भेडा बलि नगर्नु, किनभने उहाँको निम्ति त्यो घृणित हो। परमेश्वरले भन्नुभएको थियो कि प्रत्येक प्राणीको जेठो वा पहिलो जन्मेको उहाँको हुन्, अनि उही समयमा हरेक भेटी वा बलि जुन उहाँलाई चढाइन्दथ्यो, अर्पण गरिन्थ्यो, त्यो बिना दाग बिना खोटको हुनुपर्दथ्यो। जब तपाईँ पुरानो नियमको अन्तिम पुस्तकमा आउनुहुन्छ, तपाईँ थाहा पाउनुहुनेछ कि मलाकीले ती दोष वा अभियोगहरूको सूचीहरू दिन्छन् जुन परमेश्वरले इसरायलीहरूको विरूद्धमा लगाउनु भएको थियो, अनि तिनै पापहरूले तिनीहरूमाथि उहाँको दण्ड ल्याएको थियो। पहिलो उहाँको अभियोग वा दोष थियो कि तिनीहरूले लुते, लंगडो र बिरामी जनावरहरू परमप्रभुलाई भेट चढ़ाइरहेका थिए। मानिलिऊ एकजना किसानसँग अति नै मजाकको बलियो पाठो थियो, र जुन तिनले पाल्नलाई निर्णय गरे। एक बिहान जब तिनी खोरमा गए, तब तिनले थाहा पाए त्यो पाटो बिरामी परेको रहेछ, र उसले आफ्नो छोराहरूलाई भनेछन्, हे केटाहरू, छिट्टो छिट्टो गरी त्यस पाटोलाई ल्याऊ र मन्दिरमा परमप्रभुलाई चढाउन लैजाऊ। अनि छिमेकीहरूले भन्ने थिए, ओ हेर त, त्यो फल्ला फल्ला कति उद्धार चितको व्यक्ति पो रहेछन्, वा कति उद्धार चितका व्यक्ति हुन्। तिनले परमप्रभुलाई उक्तम पाठा दिइरहेका छन्। तर परमेश्वर जसले हृदयका भावनाहरू जान्ने परमेश्वर हुनुहुन्छ, उहाँ भन्नुहुन्छ, म यस बलिको भेटीलाई ग्रहण गर्ने छैन। मित्र, यस्ता भेटी पूर्ण रूपमा बेकार व्यर्थका भेटीहरू हुन्। आज हाम्रो आर्थिक मामलाहरूमा परमेश्वरसँगको हामी कति इमान्दार छौं। मलाई अबुझाइ नगर्नुहोला, परमेश्वर गरीब हुनुहुन्न। उहाँसँग संसारका सम्पूर्ण धन सम्पत्ति, सुन चाँदीहरू, जय जेथाहरू छन्। हरेक जनावर र प्राणीहरू उहाँकै हुन्। उहाँलाई हाम्रा बुढा बिरामी पशुको भेटीहरूको उहाँलाई आवश्यक छैन। वास्तवमा हामी परमेश्वरलाई केही चीज पनि दिन सक्दैनौ, त किन उहाँले हामीलाई भेटी माग्नुहुन्छ त? मित्र, उहाँले हामीलाई उहाँको निम्ति भेटी चढाउन अनुमति दिनुहुन्छ, किनभने त्यो हाम्रो आफ्नै जीवनहरूको निम्ति आशिष हुन्।
अनि हामी आशिषित हुने छैनौं जब हामी परमेश्वरलाई लोभी भएर खराब र नराम्रा कुराहरू र उभ्रेका कुराहरू मात्र दिन्छौं। मित्र, परमेश्वर हामीसँग भएको सबभन्दा श्रेष्ठ उक्तम कुराको चाहनुहुन्छ। अगाडि देख्छौ, मूर्ति पूजकहरूको निम्ति मृत्युदण्ड 2-5 पदमा लेखिएको छ, परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने कुनै शहरमा तिमीहरूको बीचमा बस्ने कोही स्त्री वा पुरूषले अरू देवताहरू वा घाम जुन वा आकाशका तारहरूको सेवा पूजाद्वारा परमप्रभु तिमीहरूका परमेश्वरको करार भंग गरी उहाँको नजरमा दुष्ट काम गरेको तिमीहरूले चाल पायौ भने तिमीहरूले त्यसको राम्ररी सोधखोज गर्नुपर्छ। यदि यो सत्य रहेछ र यस्तो घृणित काम इसरायलमा भएकै रहेछ भने यस्तो दुष्ट काम गर्ने पुरूष वा स्त्रीलाई शहरको मूल ढोकामा ल्याई ढुङ्गाले हानेर मार्नु। मित्र, यो पूर्ण रूपमा प्रतिमा पूजा विरूद्धमा व्यवस्था हो। यसबाट अन्यबाट दिइएको यो उदाहरणबाट मलाई लाग्छ कुनै पनि 10 आज्ञाहरूको उल्लंघन वा तोड्ने कामको दण्ड मृत्यु थियो। पत्थरले प्रहार गरी मार्ने चाहिँ व्यवस्था अनुसार मूर्ति पूजाको लागि दण्ड थियो। तपाईले यो देख्नुहुनेछ कि यहाँ उल्लेखित सृष्टिहरूका पूजा आराधना त्यस दिनको संस्कृतिहरूमा आम कुरा थियो, जस्तै घाम जुन नक्षत्रको पूजा इत्यादि। अनि परमेश्वर आफ्ना जनहरूलाई चेतावनी दिइरहनु भएको छ कि ती कुनै कुराको पूजा आराधना नगर्ने। मित्र, कहाँबाट ती तमाम कुप्रथा शुरू भए त? सृष्टिकर्तालाई भन्दा सृष्टिहरूलाई पूजा गर्ने। म सोच्दछु कि यो बाबेलको धरारामा शुरू भयो। त्यो बाबेलको धरारा वास्तवमा ती सबैको लागि जमघट हुने स्थान थियो। यो परमेश्वरको विरूद्धमा थिए, जो परमेश्वरको विरूद्धमा थिए, बागीपनमा थिए। किन? परमेश्वरले जल प्रलय पठाउनु भएको थियो र अहिले तिनीहरू सूर्यको पूजा गर्न गइरहेका छन्। किनभने तिनीहरूको सोचै अनुसार सूर्यले कहिले पनि जल प्रलय पठाउँदैन। अति नै चाखलाग्दो कुरा यो छ कि तिनीहरूलाई थाहा थिएन कि सूर्य नै पानीलाई माथि खिची ल्याउने कामको लागि जवाब दिएछ। सूर्यको तापले पानी बाफ हुँदै बादलमा परिणत हुन्छ र पानी वा वर्षा हुँदछ। ओ, तिनीहरू कति धेरै अबुझाइमा थिए। तिनीहरूले सूर्यलाई, जूनलाई र ग्रह नक्षत्रहरूलाई पूजा गरे किनभने तिनीहरूले सोचे कि ती स्वर्गीय वस्तुहरूले तिनीहरूको मित्रतामा थिए। तिनीहरूले यिनीहरूलाई पूजा गरे यसलाई बनाउने सृष्टिकर्तालाई भन्दा, अनि परमेश्वर यसको आराधनाको विरूद्धमा कठोर दण्डको आज्ञा गर्नुहुन्छ। 6 पदमा लेखिएको छ, मारिने व्यक्तिलाई 2 वा 3 साक्षीको गवाईमा मात्र मार्नु, एउटै साक्षीको गवाईमा कसैलाई नमार्नु। हेर्नुहोस् त, परमेश्वरले निर्दोषहरूलाई कति होसियारीपूर्वक रक्षा गर्नुहुन्छ। यो दण्ड खाली मनमानी स्वेच्छाचारी निरंकुश हुने छैन, त्यो बिल्कुल उचित रूपमा न्यायोचित छानबिन खोजतलास र किरकार र पूर्ण प्रमाण पछि मात्र कार्यवाही गर्नु पर्दथ्यो। कुनै व्यक्तिले निश्चित सम्बन्धित अधिकारीहरू कहाँ गएर रिसको कारण वा कुनै रिसवी कारण आफ्नो कुनै छिमेकीलाई सूर्य देवता वा बाल वा कुनै झुटा देवताहरू पूजा गर्यो भनी आरोप लगाउन सक्दैनथ्यो। त्यहाँ कुनै मानिसलाई निन्दा गर्नको निम्ति वा दण्ड दिनको निम्ति 2 या 2 भन्दा बढी गवाहीहरू साक्षीहरू हुनु पर्दथ्यो। मित्र, परमेश्वर आफ्नो व्यवहारमा अति नै निष्पक्ष हुनुहुन्छ। वहाँ मुख हेरेर इन्साफ गर्ने हुनुहुन्न। भनिएको छ, मारिने व्यक्तिलाई 2 वा 3 साक्षीको गवाईमा मात्र मार्नु, एउटै साक्षीको गवाईमा कसैले नमार्नु। यसपछि निम्न पदहरूमा देख्छौ, अधिकारीहरूप्रति आज्ञा पालन। पुजारीय वर्गका शासन वा धर्मतन्त्रमा तिनीहरूले आफ्ना मुद्दाहरू पुजारी वा परमेश्वरले तिनीहरूलाई दिनुभएका न्यायकर्ताहरू कहाँ लानु पर्दथ्यो। पुजारीय वर्गको शासन वा धर्मतन्त्रमा तिनीहरूसँग कहिले पनि राजा हुँदैनथ्यो। हामी पछिबाट थाहा पाउँछौ कि तिनीहरूले राजाको लागि परमेश्वरसँग विन्ती गरे, माग गरे, अनि आखिरमा परमेश्वरले तिनीहरूको विन्ती पूरा गरिदिनुभयो। भजन संग्रह 106:15 पदमा उल्लेखित कुराको याद गरौ, अनि उहाँले तिनीहरूलाई तिनका माग दिनुभयो तर तिनीहरूका आत्मा निर्बल गराइदिनुभयो। यो चाहिँ उजाड स्थानमा तिनीहरूको अनुभवको बारेमा भनिएको थियो, तर यो सबै समयको लागि सत्य हो। यदि परमेश्वरले हाम्रा प्राय सबै प्रार्थनाको उत्तर दिनुभए जुनका हामी प्रार्थना गर्छौ, यो संसारमा सबभन्दा ठूलो गल्ती भूल हुने थियो। परमेश्वर दयालु, कृपालु र दयालु हुनुहुन्छ, तापनि धेरै पल्ट परमेश्वरले हाम्रा विन्तीहरूको प्रार्थनाहरूको अस्वीकार गर्नुहुन्छ, इन्कार गर्नुहुन्छ। उहाँले त्यो मेरो निम्ति गर्नुभयो, अनि मलाई निश्चय छ कि यही नै उहाँले तपाईको निम्ति पनि गर्नुभयो। तर एउटा कुराको याद राखौं, प्रभुले जे गर्नुहुन्छ त्यो भलाइको निम्ति गर्नुहुन्छ। तर परमेश्वरले तिनीहरूको राजाको मागको लागि विन्ती सुन्नुहुन्छ। अरू त के, यहाँ नै तिनीहरू प्रतिज्ञाको मुलुकमा हुनुभन्दा पहिले उहाँले तिनीहरूका राजाको लागि नियमहरू दिनुहुन्छ। आठ पदमा लेखिएको छ, कुनै हत्याकाण्ड, कानूनी विवाद वा कुटपिटका मामिला छिनाफाना गर्नु तिमीहरूलाई गाह्रो पर्यो भने परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा जानु। यदि दुई मानिस महत्वपूर्ण विषयमा असहमति हुन्छन् भने कसरी त्यस मामलालाई समाधान गर्नु, हल गर्नु, जबकि प्रमाण दुवै पक्षहरूमा उत्तिकै बराबर समान प्रभावशाली देखिन्छन्। नौदेखि एघार पदमा लेखिएको छ, पुजारीहरू कहाँ जानु जो लेवी हुन् र तिनीहरूलाई सोध्नु अनि तत्कालीन न्यायकर्ता कहाँ गएर परामर्श लिनु। परमप्रभुले छान्नुहुने ठाउँमा तिनीहरूले तिमीहरूलाई दिएका निर्देशन अनुसार सबै कुरा गर्नलाई ध्यान दिनु। तिनीहरूले सिकाएको व्यवस्था र दिएको निर्णय अनुसार तिमीहरूले गर्नु। तिनीहरूले तिमीहरूलाई भनेका कुराहरूबाट दायाँ बायाँ नलाग्नु। व्यवस्थाले प्रत्येक परिस्थितिको नढाकेकोले असहमतिहरू पुजारीहरू कहाँ लानु पर्दथ्यो। त्यसपछि तिनीहरूलाई निर्णय दिए अनुसार मान्नु पर्दथ्यो। पुजारीको इन्साफको आज्ञा नमान्ने काम वा आज्ञाको उल्लंघन चाहिँ मृत्युदण्डले दण्ड दिनु पर्दथ्यो। मित्र, यदि व्यवस्थाले विशेष गरी त्यस मुद्दा वा मामलाको ढाके वा त्यस विशेष मुद्दा वा मामलाको सम्बन्धमा त्यहाँ व्यवस्था भए पुजारी कहाँ त्यस मुद्दा वा मामलालाई लगिराख्न कुनै आवश्यक पर्दैनथ्यो। तर यदि कुनै मामला वा मुद्दा निर्णयको लागि पुजारी कहाँ वा न्यायकर्ता कहाँ लगिए वा लान आवश्यक परे, पुजारीहरू वा न्यायकर्ताले दिएको निर्णय अन्तिम थियो र त्यसको पालन गर्नु पर्दथ्यो। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ राजाहरूको बारेमा व्यवस्थाहरू। परमेश्वर जान्नुहुन्छ कि त्यो समय आउनेछ ती इसरायलीहरूले राजाको माग गर्नेछन्, जस्तो कि अन्य राष्ट्रहरूसँग आफ्ना राजा थिए। परमेश्वरले भन्नुहुन्छ कि तिनीहरूका राजा इसरायली हुनै पर्छ। बाह्रदेखि सत्र पदमा लेखिएको छ, सेखी गरेर त्यहाँ परमप्रभु तिमीहरूका परमेश्वरको सेवामा उपस्थित रहने पुजारी वा न्यायकर्ताको अपमान गर्ने मानिसलाई तिमीहरूले मार्नु। तिमीहरूले यसरी इसरायलबाट खराबीलाई खत्तम गर्नुपर्छ। सबै मानिसहरूले सुन्नेछन् र डराउनेछन् अनि फेरि अपमान गर्ने छैन। परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा पुगेर त्यो अधिकार गरी त्यहाँ बसोबास गर्न लागेपछि हाम्रा वरिपरिका सबै जातिहरूले गरे झैं हामी पनि हामी माथि एउटा राजा नियुक्त गरौं भनी भन्यौ भने परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको व्यक्तिलाई नै तिमीहरूले निश्चय गरेर आफ्नो राजा मान्नु। तिनी तिमीहरूका दाजुभाइ मध्येबाट एकजना हुनुपर्छ। एउटा विदेशीलाई तिमीहरूमाथि नखटाउनु जो चाहिँ एउटा इसरायली भाइ होइन। ती राजाले असंख्य घोडाहरू नबटोलुन् वा अझ धेरै घोडाहरू ल्याउनलाई मानिसहरूलाई मिश्रमा फर्कन नलाउन्, किनभने त्यो बाटो फेरि फर्केर नजानु भनी परमप्रभुले तिमीहरूलाई भन्नुभएको छ। तिनले आफ्नो लागि धेरै स्वास्नीहरू जम्मा नगरून्, नत्र त तिनको मन बरालिनेछ। तिनले आफ्ना निम्ति सुन चाँदीको थुप्रो पनि नलगाउन्। यहाँ हामी देख्छौ राजाको लागि नियमहरू। यो कुराको ध्यान दिन चाखलाग्दो कुरा छ कि राजा सुलेमानले यी नियमहरूको उल्लंघन गरे। सबभन्दा पहिले त उसले थुप्रै संख्यामा घोडाहरू थुपारे जुन परमेश्वरको विरूद्ध थियो र त्यही नै तिनले गरे। परमेश्वरले यसको विरूद्धमा चेतावनी दिनुभयो। यसरी असंख्य घोडा बढ़ाउने काम तिनी मिश्रसँग फस्ने थिए, किनभने मिश्रमा मात्र अति नै असल सुन्दर घोडाहरू पाइन्दथ्यो। सोह्र पदमा भनिएको छ, ती राजाले असंख्य घोडाहरू नबटोलुन् वा अझ धेरै घोडाहरू ल्याउनलाई मानिसहरूलाई मिश्रमा फर्कन नलाउन्, किनभने त्यो बाटो फेरि फर्केर नजानु भनी परमप्रभुले तिनीहरूलाई भन्नुभएको छ। अनि पद सत्रमा यो पनि देख्छौ कि ती राजाले धेरै स्वास्नी ल्याउन निषेध गरिएको छ, तर सुलेमानले यसको पनि उल्लंघन गरे। तिनले यसको ठिक विपरीत धेरै स्वास्नीहरू थुपारे। हेर्नुहोस्, परमेश्वरले यो चेतावनी इसरायलीहरूले आफ्नो राजा पाउनुभन्दा धेरै वर्ष अघि नै दिनुहुन्छ। भनिएको छ सत्र पदमा, तिनले आफ्नो लागि धेरै स्वास्नीहरू जम्मा नगरून्, नत्र त तिनको मन बरालिनेछ। तिनले आफ्नो निम्ति सुन चाँदीको थुप्रो पनि नलगाउन्। मित्र, मैले पहिले भनिहाले कि यसको ठिक विपरीत सुलेमान राजासँग थुप्रै स्वास्नीहरू थिए। अनि यदि हामी इसरायलको इतिहास पढ्छौं भने थाहा लाग्छ कि ती पत्नीहरूले नै उसको मन परमेश्वरबाट टाढा बराली लगे। तेस्रो कुरा, परमेश्वरले त्यस दिनको सुन र चाँदी बजारको थुपार्ने प्रयत्नको विरूद्धमा चेतावनी दिनुहुन्छ, त त्यही नै सुलेमान राजाले गरे। दाऊदले यो गर्न आरम्भ गरे, तर वास्तवमा दाऊदले यो सुन चाँदी मन्दिर निर्माण गर्न थुपारिरहेका थिए। तर सुलेमानले आफ्नै निम्ति सुन र चाँदी थुपार्न निरन्तर जारी राखे। यो नै सुलेमानको सर्वनाशको कारण थियो। अनि सुलेमानको मृत्युपछि इसरायल राष्ट्र दुई राज्यमा, उत्तरी राज्य र दक्षिणी राज्यमा बाढ़िने खास सिधा कारण नै जनताहरूबाट धेरै कर उठाउने कुराले थियो, जुन कर सुलेमानको आफ्नै निम्ति उठाइएको थियो। अनि 18-20 पदमा लेखिएको छ, जब तिनी आफ्नो राज सिंहासनमा बसन् तब पुजारीहरू जो लेबी हुन् तिनीहरूसित भएको व्यवस्थाको एक प्रति नकल एउटा पुस्तकमा तिनले उतारुन्। त्यस व्यवस्थाका सबै कुरा र विधिहरू होसियार साथ पालन गर्नलाई सो पुस्तक तिनीसँग रहोस् र तिनले आजीवन सधैँ पढुन्, ताकि तिनले परमप्रभु आफ्ना परमेश्वरको डर मान्न सिकुन्, तिनले आफैलाई आफ्ना दाजुभाइहरूभन्दा श्रेष्ठ नठानुन् र व्यवस्थाबाट तर्केर दयनीय वा देब्रे नलागुन्। यसरी तिनी र तिनका सन्तानले लामो समयसम्म इसरायलमा तिनको राज्यमाथि शासन गर्नेछन्। राजा परमेश्वरको वचनको मानिस हुनुपर्दथ्यो। तिनीसँग परमेश्वरको व्यवस्थाको व्यक्तिगत नक्कल आफ्नो निम्ति हुनुपर्दथ्यो, अनि तिनले यसको आफ्नो जीवनमा हरेक दिन पढ्नु पर्दथ्यो। श्रोता, परमेश्वरको वचन हरेक मानिसको लागि महत्वपूर्ण कुरा हो। यो हामी विश्वासीहरूको लागि पनि उति नै महत्वपूर्णको कुरा हो। परमेश्वरले हामी सबैलाई यो बाइबल अध्ययनद्वारा धेरै धेरै आशिष दिनुभएको होस्।
श्रोता अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।